जीवनको कुरा गर्दाखेरि चाहिँ एउटा विजयी जीवन जिउने परमेश्वरको प्रबन्ध अथवा प्रोभिजन भनेर हामीले त्यो एउटा विषयलाई हेरिराखेका छौँ। र योभन्दा अगाडि दुईचोटि अगाडि होला, अझ 2 हप्ताभन्दा अगाडि तपाईँलाई मैले सिकाएको थिएँ मान्छेहरूको जीवन कतिचोटि तपाईँ र मेरै जीवन हामी वचनमा पढ्छौँ एउटा कुरा, तर हाम्रो जीवनमा दिनदिनै हामी अरूसँग हेर्छौँ, येसुको जीवन हेर्छौँ, परमेश्वरको वचन हेर्छौँ, हाम्रो आफ्नो जीवन त्यो ऐना जस्तै प्रकारले देख्छौँ, तर हामी कतिचोटि असफल भइराखेको हामीलाई अनुभव हुन्छ। अनि हामीले कसरी सफल पाउने, कसरी विजयको जीवन जिउने, कसरी परमेश्वरमा भरपुरीको जीवन जिउने, अनि यो विषयको सम्बन्धमा हामीले हेरिराखेका थियौँ। अनि त्यसैलाई ध्यान दिएर थुप्रै शिक्षाहरू तपाईँको अगाडि परमेश्वरको वचनबाट सन्देशहरू मैले ल्याइराखेको छु। अनि यो अध्ययन गर्दै गर्दा मेरो व्यक्तिगत जीवनमा धेरै अनुभव भएको छ। वास्तवमा परमेश्वरका छोराछोरीहरू जो हामी आफैलाई यसु प्रभुलाई ग्रहण गरेर र स्वीकार गरेर हामीले त्यो अधिकार पाउँछौँ। वास्तवमा ख्रिस्ट येसुमा तपाईँ र म को हुँ भन्ने कुरा एकदम महत्त्वपूर्ण छ। हाम्रो अधिकार अनि परमेश्वरले हामीलाई दिनुभएको आशिष, हामी को हौँ, धेरै मान्छेलाई त्यो अनुमान छैन, तर परमेश्वरको वचनमा धेरै कुरा त्यसको बारेमा लेखिएको छ। अनि अघि भाइ रामहरूले आइतबार बिहानको क्लास म दागको बोट हौ तिमीहरू चाहिँ हाँगा हौ भन्ने सन्देश योभन्दा 15 अध्यायबाट हामीले सिकेको कुरा गर्दै थियो। अनि वास्तवमा त्यो हाँगाको कुरा सोच्दाखेरि कति महत्त्वपूर्ण छ कि दागको बोट चाहिँ हाँगा बिना, के अरे, बोट बिना चाहिँ हाँगा चाहिँ सम्भव छैन। हाँगा बोटबाट मात्रै आउँछ। तपाईँ र मेरो अथोरिटी, अधिकार, पोजिसन हाँगा जो चाहिँ बोटमा आधारित र सबै कुरा बोटबाट पाउने। अनि त्यही सन्दर्भमा जस्तै हारको जीवन अथवा पराजित जीवन, दिनदिनै कोसिस गर्यो तर त्यही पाप दोहोऱ्याइराख्यो। अब एउटा समस्या चाहिँ के छ भनेदेखि हामी धेरैलाई यो पाप पनि के हो भनेर राम्रोसँग अनुमान छैन, किनभनेदेखि हामीले परमेश्वरको वचन बुझेका छैनौँ। वास्तवमा क्रिस्चियनले कस्तो खालको यो अङ्ग्रेजी शब्द एटिच्युड भन्छ, एउटा मोटिभ भन्ने अर्को शब्द छ अङ्ग्रेजीमा, मोटिभ, नियत, नेपालीमा नियत भन्छ, त्यो मान्छेको भित्रदेखिको आशय। वास्तवमा ख्रिस्टमा विश्वास गर्ने मानिसहरूमा यी सबै कुरा रूपान्तरण हुनुपर्छ, परिवर्तन हुनुपर्छ, त्यो वचनमा सिक्नुपर्छ हामीले। अनि कसरी हुन्छ त त्यसो भए परमेश्वरमा यो विजय जीवन, भरपुरी जीवन, जुन चाहिँ वचनमा जे भनेको छ, येशु प्रभुले जे सिकाउनु भएको छ, उहाँको जीवनमा जे देखाउनु भएको छ, त्यस्तै उहाँका चेलाहरूको जीवनमा, जस्तो पावलको जीवनमा, अनि परमेश्वरको वचनमा पटक पटक यी सबै कुराहरू गरिएका छन्, तर हामी त्यसमा सफल जीवन कसरी जिउने। अब धेरैचोटि चाहिँ के हुन्छ भनेदेखि हामीले विश्वास गर्दाखेरि सुसमाचार सुनाउनेहरू र सुरुदेखिकै कतिवटा अगुवाहरू, चर्चका लिडरहरू, प्रचारकहरू, उनीहरूको जीवनमा पनि कहिलेकाहीँ कमजोरीहरू देखिन्छ। हाम्रो लागि धेरै उदाहरणहरू चाहिँ अलिकति कमजोरी नै, कुनै रुपियाँ पैसाको बारेमा, कुनै नाम कामको बारेमा, अलिकति आफ्नो पोजिसनको बारेमा मान्छे धेरै आकर्षित भएको हामी धेरै देख्छौँ। अनि कहिल्यै पनि सधैँ त्यही दिनदिनै, अनि कतिचोटि तपाईँ र मेरो दिमागमा, मनमा पनि यो हुँदैन कि यी सबै कुरा चाहिँ वास्तवमा क्रिस्चियनको जीवनमा हुन सक्दैन, किनभने पाप हो। त्यसकारणले हामीले घरिघरि परमेश्वरको वचन पढ्नुपर्ने हुन्छ। त्यो परमेश्वरको वचनले नै हामीलाई शुद्ध गर्दछ। परमेश्वरको येशु प्रभुले भन्नुभएको छ योहन्नाको सुसमाचार 17:17 सत्यले हामीलाई पवित्र गर्दछ, र सत्य चाहिँ परमेश्वरको वचन हो। त्यसैले आज तपाईँलाई यही सम्बन्धमा एकदमै महत्त्वपूर्ण कुरा, अस्तिको हप्ता पनि हामीले करिब करिब अलिअलि सिकेका थियौँ, विशेष गरी पवित्र आत्मा र पवित्र आत्माको हाम्रो जीवनमा हुने काम, यो सम्बन्धमा धेरै कुराहरू सिकेका छौँ। र यो आउने दिनहरूमा हाम्रो भविष्यको प्रबन्ध भनेको चाहिँ प्रभिजन, प्रभिजन भनेको चाहिँ दुईटा अर्थ लाग्छ। एउटा चाहिँ एउटा प्रोसेस हुन्छ, त्यो कुरा गरेर चाहिँ यस्तो हुन्छ भन्ने। अर्को चाहिँ त्यो एउटा स्रोत हुन्छ, त्यो एउटा भण्डार जस्तो हो, जहाँ विश्वासद्वारा परमेश्वरको अनुग्रहले हामीलाई मद्दत गर्नुहुन्छ। वास्तवमा कुनै पनि व्यक्तिको मुक्ति सित्तैमा अनुग्रहबाट, तर क्रिस्चियन जीवन त्यहाँ रोकिँदैन क्या। मुक्ति पाउँदाखेरि त्यो मान्छे नयाँ हुन्छ, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि। त्यसपछि मुक्ति पाएको व्यक्ति चाहिँ मुक्ति पाइसकेपछि जो नयाँ व्यक्ति जस्तै जिउने जीवन, नयाँ जीवन, यो पनि अनुग्रहमा जिउने जीवन हो। हामी आफै जिउन सक्दैनौँ, तपाईँहरू मेरो समझ शक्तिमा भरोसा। त्यही कुरो वास्तवमा हितोपदेश 3 अध्यायमा भनेको, आफ्नो समझ शक्तिमा भरोसा नगर तर तेरो जीवनको सबै मार्गमा परमप्रभुलाई सम्झी, उहाँले तेरो मार्गहरू सुगम तुलाइदिनुहुन्छ। यो यद्यपि यो यसो झ्वाट्ट हेर्दाखेरि चाहिँ हामीलाई ए बुद्धिमा आफ्नो समझमा होइन परमेश्वरमा सम्झिनु पर्ने रहेछ भन्ने बुझ्छौँ, तर त्यहाँ एकदमै ठुलो गहिरो एउटा सत्यता के छ भने नि, मान्छेले कहिले पनि आफ्नो क्षमता, बुद्धि, आफ्नो क्यापासिटी, वरदान त नभनौँ, बलि के भन्छ, वरदान केवल परमेश्वरको अनुग्रहबाट मात्रै आउँछ, तर प्रतिभा, ट्यालेन्ट भन्छ नि मान्छेहरू, म चाहिँ बाठो अथवा म चाहिँ सिपालु, म चाहिँ एकदमै सबै कुरा गर्न सक्ने, अनि मान्छे त्यसै कुरामा अलिकति मख पनि पर्छ। तर बाइबलमा यो सबै कुराको बारेमा प्रष्ट शिक्षा छ, त्यसकारणले हामीले परमेश्वरलाई सम्झिनु पर्छ र हाम्रो मार्ग चाहिँ परमेश्वरको अनुग्रह। त्यसकारण यहाँ के छ त, मुक्ति केवल अनुग्रहमा विश्वासद्वारा, अनि त्यो मुक्ति पाएको नयाँ जीवन जिउने, नयाँ प्रकारले जिउने कुरा पनि अनुग्रहमा परमेश्वरको सहयोगबाट। त्यसकारणले त्यो प्रबन्ध भनेको कुरा चाहिँ के भन्ने सम्बन्धमा आज हामी झट्ट हेर्छौँ। यसमा सबभन्दा ठुलो कुरा चाहिँ तपाईँ र म परमेश्वरको उपस्थितिले भरपुरी हुन्छौँ, पवित्र आत्माको भरपुरी, भरपुर जीवन। त्यसैले कतिचोटि भरपुर जीवन भन्ने कुराको बारेमा अलिअलि केही केही सत्य, केही केही अरू कुरा थपेको कुराहरूले मान्छेहरूले भन्ने गरेको हुन्छन्। तपाईँलाई म कोसिस गर्छु यो विषयमा अलिकति राम्रोसँग तपाईँलाई बताउने। अनि यहाँनिर हामीले विजयी जीवन जिउनको लागि परमेश्वरको प्रबन्ध, परमेश्वरको एउटा प्रबन्ध छ, एउटा सिस्टम छ, एउटा व्यवस्था छ, एउटा स्टेप्सहरू छन्, एउटा स्रोत छ, शक्तिको स्रोत छ, त्यो प्राप्त गर्ने एउटा माध्यम छ, होइन यो गरेर यो गरेर यो गरेर अन्त यो हुन्छ भन्ने किसिमको। त्यसकारणले त्यो कुरा चाहिँ हामी हेर्दछौँ, हाम्रो वर्तमान मुक्तिमा परमेश्वरको प्रबन्ध। हरेक व्यक्ति जो मुक्ति पाउँछ, तपाईँलाई मैले मुक्तिको बारेमा नि दुईवटा तिनवटा कुरा भनेको थिएँ अस्ति, होइन तपाईँले अस्ति त्यो एउटा के भन्छ वेस्ट मिनिस्टर के अरे बिसप के भन्छ, एउटा इङ्ल्यान्डको बिसपलाई, अर्को एउटा सेल्भेसन आर्मीको एकजना बहिनीले के तपाईँले मुक्ति पाउनु भएको छ, आर यु सेभ्ड भनेर प्रश्न गर्दाखेरि उनले तिनवटा शब्द ग्रिकमा चलाउँछन्। अनि त्यहाँ चाहिँ पहिलो चाहिँ वर्तमान मुक्ति, दोस्रो चाहिँ के भन्छ, पहिलो चाहिँ मुक्ति पाएको कुरा, अर्को चाहिँ वर्तमान मुक्ति जो मुक्तिमा जिउ निरन्तर बढ्ने, अनि तेस्रो चाहिँ कम्प्लिट मुक्ति चाहिँ पूर्ण रूपमा कम्प्लिट हुने, यो तिनवटा स्टेज मुक्तिको भनेर हामीले हेरेको थियौँ। त्यसैले यो प्रबन्ध, परमेश्वरको व्यवस्था जो मुक्तिको निम्ति अथवा विजय जीवनको निम्ति परमेश्वरको प्रबन्धमा पनि, एउटा चाहिँ वर्तमान भनेको चाहिँ अहिले हाम्रो क्रिस्चियन जीवन, येशूमा विश्वास गरिसकेपछि हामी जब जिउन सुरु गर्छौँ, निरन्तर दिन दिन हामीलाई कसरी विजयी जीवन जिउने, त्यो तपाईँ र मेरो समझ शक्तिमा भरोसा गर्न सकिँदैन, बुद्धिले सकिँदैन, तर केले गर्नु पर्यो, परमेश्वरको प्रबन्धमा भरोसा गर्नु पर्यो, त्यहाँबाट आउनु पर्यो। अनि प्रबन्ध के हो, आज तपाईँलाई परमेश्वरको प्रबन्ध के हो र कसरी यो हाम्रो यो वर्तमान मुक्ति, हामी यो मुक्तिमा बढिराखेका छौँ। तपाईँलाई मैले रोमीको पुस्तकबाट 4 पोइन्ट भनेको थियो, कहिले पनि नभुल्नुहोस्। विश्वास नगरेका व्यक्तिहरू दण्डको भागीदार, येशूमा विश्वास गरेपछि धर्मी ठहरिन्छन्, जस्टिफिकेसन, त्यसपछि उनीहरू पवित्रीकरणमा बढ्छन्, पवित्र हुँदै जान्छन्, शुद्ध हुँदै जान्छन्, दिनदिनै येशू जस्तो बद्लिँदै जान्छन्, त्यो चाहिँ सेङ्क्टिफिकेसन, त्यसपछि ग्लोरिफिकेसन, वास्तवमा विश्वास गरेकै दिन पक्का रूपान्तरण, पक्का नयाँ जीवन पाउँदाखेरि चाहिँ हामी येशू प्रभुको धार्मिकतामा पवित्र पनि भइसकेका हुन्छौँ, परमेश्वरको महिमामा सहभागी पनि भइसकेका हुन्छौँ। यद्यपि पवित्र हुने कुरा चाहिँ हामी विश्वास गरेको दिनदेखि येशू प्रभु संसारमा आउने दिनसम्मको बिचमा दिनदिनै परमेश्वरले हामीमा काम गर्दै जानुहुन्छ। तपाईँले गरेका गल्तीहरू हिजोको आज दोहोरिनु हुँदैन। त्यही कारण यो वचनको महत्त्व छ, किनभने तपाईँले वचनमा पढ्दै गर्दा सुन्दै गर्दा पवित्र आत्माले तपाईँलाई देखाउनुहुन्छ यो तेरो जीवनमा समस्या छ। हामीले के गर्नुपर्छ? तुरुन्त क्षमा मागेर वचन पालन गर्नुपर्छ। अनि हामी के गर्छौँ? एक स्टेपबाट अर्को स्टेप पवित्रतामा बढ्दै जान्छौँ। यो एकदम महत्त्वपूर्ण कुरा छ। एनिवे, आजको विषयमा सरसर्ती हामी जानेछौँ। त्यो जानु अगाडि तपाईँसँग म छोटो प्रार्थना गर्न चाहन्छु। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो समयको लागि। आज तपाईँले हाम्रो समझ खोलिदिनुहोस्। यी विषयहरू जटिल छन्, तर यी तपाईँका कुराहरू हुन्। पवित्र आत्माको शक्तिमा हामी हरेकको समझ खोलेर हामीलाई तपाईँका वचनहरू बुझाउनुहोस्, ताकि हामी तपाईँको भरपूरमा तपाईँले दिनुहुने जुन प्रबन्ध छ, प्रोभिजन छ, त्यस अनुसारको जीवन विजयी रूपमा जिउन हामीले सकौँ, तपाईँको इच्छा पुरा गर्न सकौँ, तपाईँको महिमा पुरा गर्न सकौँ। तपाईँले राख्नुभएको उद्देश्य जो हरेक व्यक्तिको जीवनमा छ, त्यो उद्देश्य नै हाम्रो जीवनमा एकदमै महत्त्वपूर्ण भाग हुन सकोस्। एक एकलाई तपाईँले डोर्याउनुहोस् प्रभु। योभन्दा अगाडि हामीले सोचै नगरेको, विचारै नदिएको छ भने पनि आज तपाईँ परमेश्वरले हामीलाई काम गर्नुहोस्। बाँकी समय तपाईँ हामीसँग बोल्नुहोस्। येशु प्रभुको नाउँमा आमेन। आउनुहोस् हामीहरू सुरु गरौँ। अब यहाँ पवित्र आत्माको बारेमा, किनभने तपाईँलाई सिधा भन्छु म, यो परमेश्वरको प्रबन्ध अथवा प्रभिजन चाहिँ पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्माद्वारा नै तपाईँ र म परमेश्वरमा विजय जीवन जिउन सक्छौँ। अनि त्यो कुरो परमेश्वरको वचनबाट हामी हेर्दैछौँ। तपाईँलाई मैले घरिघरि दोहोऱ्याइराखेको एउटा पद छ, त्यो चाहिँ येशु प्रभु स्वर्ग जानुभन्दा पहिला अन्तिम उहाँले बोल्नुभएको वचन, प्रेरित 1:8। वास्तवमा यो अति महत्त्वपूर्ण छ तपाईँ र मेरो जीवनमा। यसले दिनदिन छुनुपर्छ, दिनदिन यो वचन कार्यान्वयन हुनुपर्छ। त्यहाँ के लेख्या छ? जब तिमीहरूले पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ, तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू पहिला जेरुसलेममा, यहुदियामा, सामरियामा र संसारको अन्तिम भागसम्म मेरो गवाही हुनेछौ, गवाही हुनेछौ। सो पवित्र आत्मा पाएपछि हरेक व्यक्ति, त्यहाँ एकजना भने होइन, अगुवालाई प्रेरितलाई मात्रै भने होइन, हरेक क्रिस्चियनलाई त्यो पद हो। अनि त्यस कारणले तपाईँलाई त्यो कुरो सम्झाउँदै, हरेक व्यक्ति जो तपाईँले ख्रिस्टलाई विश्वास गर्नुभएको छ, आज तपाईँ आफैलाई कन्सिडर गर्नुहुन्छ कि तपाईँ परमेश्वरको परिवारमा छोराछोरी हो। तपाईँको जीवनमा सबभन्दा मुख्य कुरो के हुन्छ? पवित्र आत्मा आएर बस्नुहुन्छ। तपाईँ र मेरो शरीर चाहिँ अब पवित्र आत्माको मन्दिर भनेर भनिन्छ। त्यसो भए तपाईँमा गवाही हुने कुरा छ कि छैन? जब तपाईँ गवाही हुनुभएको छैन, साक्षी हुनुभएको छैन, अरूको अगाडि तपाईँद्वारा येशुको जीवन देखिएन, तपाईँले येशुका वचन अरूलाई सुनाउनु भएन, त्यसो भए पवित्र आत्माको शक्तिको काम तपाईँले सुरु गर्नु भएन। यो एकदम महत्त्वपूर्ण छ। आउनुहोस् हामीहरू सरसर्ती, किनभने टाइम अगाडि दौडिहाल्छ, म छिटो थोरै समयमा गर्छु भनेर विचार गर्छु, अनि जहिले पनि घन्टा पुग्छ, तर 1 घन्टा भए पनि ठिकै छ। तपाईँ एकदम ध्यान दिएर सुनिराख्नु भएको छ। पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि चेलाहरूले शक्ति पाउने कुरा प्रभुले प्रतिज्ञा गर्नुभएको थियो। यो शक्ति दिएको थियो ताकि उनीहरूले पवित्र आत्माको शक्तिमा सुसमाचार पृथ्वीको अन्तसम्म प्रचार गरियोस्। मण्डलीको काम प्रभु येशूले दिनुभएको महान आज्ञा पुरा नहुन्जेलसम्म परमेश्वरीय शक्तिको आवश्यकता छ भन्ने कुरा स्पष्ट हुन्छ। यहाँनिर पवित्र आत्मा आउनु भएपछि शक्ति पाउने कुरा, त्यो शक्तिले चाहिँ परमेश्वरको काम गर्ने, जुन चाहिँ येशूले आज्ञा दिनुभएको छ, उहाँको राज्य फिजाउने, उहाँको सुसमाचार बढाउने, आफ्नो मान्छेलाई अरू मान्छेलाई, तपाईँ र म ख्रिस्टमा छौँ भनेदेखि हामीले फल फलाउनु पर्यो। तपाईँले अघि भर्खर दागको बोट र हाँगाको कुरा आयो, हाँगामा फल फल्नु पर्यो। फल के हो? एउटा दाजुभाइको बिचमा प्रेम, विश्वासी विश्वासीको बिचमा प्रेम, अर्को चाहिँ परमेश्वरको आत्मा, पवित्र आत्माको फल हाम्रो जीवनमा, येशूको चरित्र विकास, तेस्रो कुरा चाहिँ अन्य जातिहरू जो येशूलाई चिन्दैनन्, तपाईँको नाता पर्ने परिवारको साथीहरू, छिमेकी अथवा नचिनेको मान्छे, उनीहरूलाई ख्रिस्टमा जित्ने, उनीहरूलाई ख्रिस्टको विश्वासमा डोर्याउने तिनवटा फल, तपाईँ र म क्रिस्चियन हो भनेदेखि हाम्रो जीवनमा फल्नु पर्यो, नत्र त्यो फल छैन भने त्यो हाँगा चाहिँ छिमलिन्छ भन्ने कुरा बाइबलमा छ। त्यसकारण यो परमेश्वरको काम चाहिँ केवल परमेश्वरको शक्ति, आत्माको शक्तिबाट मात्रै हुनसक्छ, तपाईँको बुद्धि शक्तिबाट होइन। त्यस कारण तपाईँले निरन्तर पवित्र आत्मामा भरोसा गर्नुपर्छ। यहाँनिर परमेश्वरको प्रबन्ध पवित्र आत्मा, मैले त्यही कुरा तपाईँलाई आज भनेको छु, त्यसको बारेमा हामी आउने एक दुई हप्ता राम्रोसँग सिक्नेछौँ। त्यसैले तपाईँलाई म ध्यान दिन चाहन्छु, तपाईँ क्लास यो चर्चमा आउँदै हुनुहुन्छ नछोड्नुहोस्, हरेक हप्ता आउनुहोस्। यो कहिले आउने कहिले नआउने मान्छे मलाई बेमौसमी लाग्छ। मौसमी चाहिँ के हुन्छ भने नि, ठिक ठिक टाइममा त्यो जुन बेलामा हुनुपर्छ त्यो भइराख्या हुन्छ, होइन? बेमौसमी भन्छ त्यो कहिले छ कहिले छैन हिसाबै गर्न सक्ने। साँचो क्रिस्चियन सेवा केवल परमेश्वरीय शक्तिद्वारा मात्र गर्न सकिन्छ, जुन पवित्र आत्मा आउनु भएपछि मात्र प्राप्त हुन्छ भन्ने कुरा पनि उहाँको वचनमा स्पष्ट बुझिन्छ। मानिसहरूले अनुग्रहको दोस्रो अनुभव, नयाँ नियममा वर्णन गरिएको विजय जीवन र उहाँको सेवा गर्न आवश्यक शक्तिमा प्रवेश गर्ने क्रिस्चियनहरूको उत्कट चाहनाका कुराहरू हुन्। वास्तवमा यहाँ कतिचोटि एउटा कुरा तपाईँलाई मैले भन्न लागेको छु, यो पवित्र आत्माकै कुरा हो, तर यो पवित्र आत्मा सम्बन्धी धेरै धेरै मान्छेको धेरै धेरै शिक्षा छ। एउटा अर्को खालको मान्छेले के भन्छ भने, विश्वास गरेर बप्तिस्मा लिइसकेपछि पनि दोस्रो एउटा अनुभव गर्नुपर्छ पवित्र आत्माको बप्तिस्मा। तर बाइबलमा चाहिँ के छ भनेदेखि, जब मान्छेले पवित्र आत्मा पाउँछ तब मात्र मुक्ति पाउँछ, जन्म पाउँछ, त्यो मान्छेलाई फेरि अर्को बप्तिस्मा चाहिँदैन। तर खास कुरा चाहिँ के हो भनेदेखि, परमेश्वरको छोराछोरी जस्तो, येशूको चरित्र जस्तो, परमेश्वरको शक्तिमा जिउनको लागि चाहिँ पवित्र आत्माको बप्तिस्मा चाहिन्छ। तर कतिजना मान्छेको विश्वास गरे पनि त्यो बप्तिस्मा भएकै छैन, मतलब मुक्ति भएन भनेदेखि चाहिँ चाहना गर्नुपर्छ। किनभने तपाईँ र म परमेश्वरको काम गर्नलाई परमेश्वरको शक्ति चाहिन्छ, त्यो पवित्र आत्माको उपस्थिति हुनुपर्छ। तपाईँ र मैले परमेश्वरलाई मनपर्ने खालको जीवन जिउनलाई तपाईँ र ममा पवित्र आत्मा हुनुपर्छ, त्यही कारणले आवश्यकता छ। त्यसैले आजको विषयमा हामी अरू कुरा हेर्दै जान्छौँ। जे भए पनि वर्तमान मुक्तिको सन्दर्भमा नयाँ नियमको धर्मशास्त्रमा एउटा महान अनुग्रहको कार्य प्रस्तुत गरिएको कुरा स्पष्ट देखिन्छ। मुक्तिको निम्ति चाहिँ एउटा अनुग्रहको एउटा ठुलो काम हो, परमेश्वरको सित्तैमा अनुग्रह भन्ने बित्तिकै तपाईँले के विचार गर्नुहुन्छ भने, परमेश्वरबाट आउने त्यो अलौकिक परमेश्वरीय शक्ति हो त्यसको काम। त्यसैले तपाईँ र मेरो मुक्ति त अनुग्रहबाट हुन्छ, भनेको मतलब परमेश्वरको मद्दतबाट हुन्छ, आफै कसैले मुक्ति पाउँदैन, परमेश्वरले तपाईँ र ममा काम गर्नुहुन्छ र हामीलाई जीवित बनाउनुहुन्छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। यो परमेश्वरको अनुग्रहको कामद्वारा मुक्ति पाएको मानिस अन्धकारबाट ख्रिस्टको अद्भुत ज्योतिमा, मृत अवस्थाबाट जीवित अवस्थामा, दासत्वबाट स्वतन्त्रतामा ल्याइएको हुन्छ। यो मुक्तिद्वारा अब ऊ ख्रिस्टमा हुन्छ र ख्रिस्ट उसमा बास गर्नुहुन्छ, जसको शरीर पवित्र आत्माको मन्दिर बन्छ, ऊ आत्माबाट जन्मिएको हुन्छ। एकदमै महत्त्वपूर्ण कुरा। मसँग टाइम भइदिएको भए तपाईँलाई म यो पोइन्ट पोइन्टमा छलफल गर्थेँ, तर हामीसँग टाइम छैन, किनभने म छोटो समयमा सिद्धाउने प्रयासमा छु अनि मेरो जति छ यहाँ म भन्न चाहन्छु। अब ऊ परमेश्वरको सन्तान भएको कुराको उसँग आत्माको गवाही हुन्छ, यदि कोही मान्छेले नयाँ जन्म पायो, पवित्र आत्माको बप्तिस्मा पायो, उसमा पवित्र आत्मा बास गर्नुहुन्छ, ऊ अब ख्रिस्टको शरीरको एक अङ्ग भएको हुन्छ। र परमेश्वरको वचनमा स्पष्ट देखिन्छ कि उसलाई पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीरमा सम्मिलित गरिएको हुन्छ। त्यसकारण पवित्र आत्माको बप्तिस्माद्वारा कुनै पनि व्यक्ति मण्डलीको सदस्य हुन्छ, मतलब मण्डली चाहिँ ख्रिस्टको शरीर हो। त्यसैले जहिले पनि तपाईँ र मेरो दृष्टिकोणमा मण्डली सम्बन्धी विषयमा एकदम सिरियस विचार गर्नुपर्छ। परमेश्वरको शरीर, येशूको शरीर, तपाईँ र म मण्डलीको अङ्ग हुँ, विश्वासीहरू सबै येशूको शरीरको अङ्ग अङ्ग हुन्, एकदमै बुझ्नुपर्छ। त्यही कारणले मण्डली सम्बन्धी कुरामा हामी एकदम सिरियस हुनुपर्छ। हामीले ख्रिस्टलाई प्रेम गर्छौँ, मण्डलीलाई प्रेम गर्नुपर्छ। मण्डलीलाई प्रेम नगर्नेले ख्रिस्टलाई प्रेम गरेको ठहरदैन नि। नयाँ नियममा सबै पत्रहरूमा, भनेको चाहिँ नयाँ नियमका पत्रहरू जति पनि छन्, सुसमाचारको चारवटा पुस्तक, त्यसपछि सबभन्दा अन्तिम चाहिँ प्रकाशको पुस्तक, त्यहाँदेखि अरू चाहिँ त्यहाँ नयाँ नियममा पत्रहरू छन् होइन, नयाँ नियमका सबै पत्रहरूमा पवित्र आत्माको बप्तिस्मा बारे केवल एउटा मात्र वाक्य दिएको छ। अब यो पवित्र आत्माको बप्तिस्मा भन्ने कतिवटा सम्प्रदायहरूले विशेष गरी एकदम धेरै शिक्षा दिएर खालि यसकै मात्रै कुरा गरेर आउँछ, तर तपाईँ र मैले त्यसको विरोध गरेको छैन। एउटा पोइन्ट यहाँ उल्लेख गर्न लागेको के छ भनेदेखि नि, नयाँ नियममा धेरै कुरा सिकाइएको छ यी पत्रहरूमा, तर पवित्र आत्माको बप्तिस्मा बारे चाहिँ एउटा वाक्य मात्रै छ। अनि यो वाक्य चाहिँ कहाँ छ? पहिलो कोरन्थी 12:13 त्यो वाक्य दिएको छ, पवित्र आत्माको बप्तिस्मा। त्यस कारण हामीले यसलाई सही ढङ्गले बुझेर सही ढङ्गले हाम्रो जीवनमा लागू गर्नुपर्ने हुन्छ। यो कुरो लेखिएको छ यहाँ पहिलो कोरन्थी 12:13, किनकि चाहे हामी यहुदी हौँ चाहे ग्रिक, चाहे हामी कमारा हौँ चाहे स्वतन्त्र, हामी सबै एउटै पवित्र एउटै आत्माद्वारा एउटै शरीरभित्र एउटै शरीर बनाइएका बन्नका लागि बप्तिस्मा भयौँ र सबैजनालाई एउटै पवित्र आत्मा पिउन दियो। त्यस कारण यो यहाँनिर पवित्र आत्माद्वारा बप्तिस्मा, पवित्र आत्माको बप्तिस्मा हरेकले पाउनुपर्छ। त्यो बप्तिस्माद्वारा नै ऊ चर्चको मण्डलीको सदस्य हुन्छ। त्यो पवित्र आत्माको बप्तिस्मा चाहिँ कुनै पनि व्यक्ति येशूलाई ग्रहण गरेर नयाँ जीवन पाउँछ, नयाँ गरी जन्मिन्छ, परमेश्वरबाट जन्मिन्छ। योहन्नाको सुसमाचार 1:12-13 ऊ चाहिँ परमेश्वरबाट जन्मिन्छ नि, पवित्र आत्माको बप्तिस्मा भइसक्या हुन्छ उसमा। बुझ्नुहुन्छ यो कुरो? तपाईँले प्रष्ट बुझ्नुहोस्। अनि यहाँनिर यो अर्को अनुवादमा के छ, यदि कोही मानिस ख्रिस्टको शरीरमा छैन भने ऊ उहाँको हुँदै होइन, ऊ पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीरमा प्रवेश गर्छ। कुनै पनि व्यक्ति सही आत्मिकी तवरमा मण्डलीको अङ्ग हुन्छ, ख्रिस्टको शरीरको अङ्ग हुन्छ भने पवित्र आत्माको बप्तिस्मा भएर ऊ गाभिएको हुन्छ, अनि ऊ परमेश्वरको छोराछोरीको हक हुन्छ उसमा। मण्डली आउँदैमा बप्तिस्मा लिँदैमा कोही मान्छेले परमेश्वरलाई पक्का आफ्नो जीवन सुम्पिएको छैन, यो नयाँ जीवन पाउने परमेश्वरबाट जन्मिने लागि हामीले गर्ने कुराहरू थुप्रै छन्, परमेश्वरले गर्ने कुरा थुप्रै छन्, तर तपाईँ र मैले गरेको विश्वास उहाँमा भरोसा र ला पालन आज्ञा पालनमा छैनौँ भनेदेखि चाहिँ त्यो नहुने नै सक्छ। त्यस कारण प्रष्ट हामीले यसलाई बुझ्नुपर्ने हुन्छ। नयाँ नियमका कुनै पनि पत्रहरूमा क्रिस्चियनहरूले पवित्र आत्माको बत्तिस्माको खोजी गर्नुपर्छ र यस्तो पवित्र आत्माको बत्तिस्माको प्रमाण अन्य भाषा बोलेर तथा अरू कुनै चिन्ह चिन्ह होइन चिन्ह लेखेको चिन्हद्वारा प्रमाणित गर्नुपर्छ भन्ने कुनै आज्ञा र आग्रह छैन वा कहीँ भनिएको छैन। भनाइको मतलब कतिजना मान्छेहरू चाहिँ पवित्र आत्मा के अरे अन्य भाषा बोल्ने के भन्छ चाहना गर्नुपर्छ, अथवा कसैले पवित्र आत्माको बप्तिस्मा पायो भने चाहिँ उसले अन्य भाषा बोल्नै पर्छ अथवा अन्य अर्को चिन्हहरू देख्नुपर्छ। बाइबलमा कहीँ पनि सिकाएको छैन, त्यो मान्छेहरूले सिकाएको कुरा हो। त्यस कारण तपाईँलाई यो प्रष्ट पार्न चाहन्थेँ म, कसैलाई त्यो कहीँ छ भने मलाई भन्न सक्नुहुन्छ। त्यसैले हामीले जहिले पनि बाइबलमा जे छ त्योभन्दा बाहिर जानु हुँदैन, मेरो कुरा तपाईँले सुन्नु पर्दैन, बाइबलमा के छ हामी त्यो कुरा हेर्छौँ। तैपनि यदि क्रिस्चियनहरूलाई यो कुराको आवश्यकता थियो भने आज क्रिस्चियनहरूलाई आत्माको बप्तिस्माको चाहना वा आग्रह गर्नु पक्कै पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हुने थियो। त्यो पवित्र आत्माको बप्तिस्मा द्वारा अन्य भाषा बोल्नुपर्ने कुरा चाहिँ एकदम आवश्यकता थियो भनेदेखि बाइबलमा लेख्या हुनु पर्थ्यो, आज हामीले त्यसको चाहना गर्नु पर्थ्यो। भन्न खोजेको कुरा चाहिँ वास्तवमा त्यो छैन, त्यो भन्न खोजेको यहाँ है। तैपनि चङ्गाईका आश्चर्य कर्महरू अनि परमेश्वरको शक्तिका अन्य शक्तिशाली प्रदर्शनहरू जुन प्रेरितहरूद्वारा प्रेरितको पुस्तकमा लेखिएका चिन्हहरू भएका थिए ती आज पनि रोकिएका छैनन् भनेर विश्वास गर्नेहरूले नै पवित्र आत्माको बप्तिस्मा र त्यसको प्रमाण अन्य भाषा र अरू चिन्हहरूद्वारा हुनुपर्छ भन्ने कुरामा पनि विश्वास गरेको देखिन्छ। तपाईँलाई मैले यो प्रष्ट पारेँ। कतिजना मान्छेहरूले सिकाइरहेको हुन्छ, कहिलेकाहीँ मैले सुनेको छु पुरानो नियमको एउटा पद पनि पढ्छन् अनि नयाँ नियमको प्रेरितको पुस्तकमा पढ्छन् अनि उनीहरूले ठ्याक्कै त्यही आज हुनुपर्छ। तर तपाईँलाई थाहा छ जति प्रेरितहरू प्रेरितको पुस्तकमा प्रेरित 2 पेन्तिकोसमा पवित्र आत्मा पाए त्यसपछि यी प्रेरितहरूद्वारा जति आश्चर्य कर्म र शक्तिहरू देखा पर्यो आजको मानिसहरूमा त्यो देखा पर्दैन नि, त्यो त रोकिसक्यो, त्यो त्यो वरदानहरू आज छैन। जुन आश्चर्य कर्मका वरदानहरू उनीहरू मरेको मान्छेलाई उत्तिखेर बिजाउँथ्यो, हामी अहिले प्रार्थना त गर्छौँ, परमेश्वरले आज पनि गर्नुहुन्छ, कति कुराहरू आज पनि गर्न सक्नुहुन्छ, तर दाबी गरेर भन्न सक्दैन। जसरी नयाँ नियममा एकजनाले पाप गरेर लोग्ने र स्वास्ने पैसा लुकाउँछ तर आफ्नै जमिन बेचेको पैसा सबै ल्याए भन्छ तर लुकाउँछ, झुटा बोल्छ, पत्रुसको अगाडि किरापर मर्छ, त्यस्तो खालको आश्चर्य शक्तिहरू, त्यस्तो कुरा थियो, अहिले छ छैन नि। तपाईँले बुझ्नुपर्छ यो बाइबलमा के छ त्यो कुरो, प्रष्ट विचार गर्नुपर्छ। तर तपाईँलाई म क्लियर बनाउन चाहन्छु, किनभने तपाईँ कतिजना मान्छेले प्रेरितको पुस्तकको कुरा आज पनि हुन्छ भनेर दावी गरेर आउँछ, त्यो कहिलेकाहीँ झुट्टा हुनसक्छ किनभने त्यो त छैन, तर कति कुराहरू चाहिँ हुन्छन्। त्यसैले प्रेरितहरूमा भएको वरदान, प्रेरितका दिनहरू पनि पछि बन्द भयो, प्रेरितहरूमा जो थियो पावल पत्रुस यिनीहरूमा त्यो वरदान त अहिले छैन, बन्द भयो। प्रेरितहरूसित सम्बन्धित थुप्रै विशेष आश्चर्य कर्महरू पनि निसन्देह बन्द भए, तिनीहरू अहिले हुँदैन, किनभने प्रेरितहरूको एउटा मुख्य काम चाहिँ के थियो, येशु प्रभुलाई उनीहरूले आफ्नै आँखाले देखेका गवाही थिए र येशु प्रभुको बारेमा उनीहरूले लेखे, उनीहरूले लेखेका कुराहरू वचन भए जो पवित्र आत्माको शक्तिमा हामीसँग बाइबलको रूपमा छ। आजका मान्छेहरू परमेश्वरको वचन लेख्न पनि सक्दैनन् नि त, लेख्न त मिल्दैन नि त, होइन? त्यसमा कति कुराहरू त प्रेरितको दिनको र आजको एउटै छैन, ती वरदानहरू हराए, त्यो कुरो तपाईँलाई बुझ्नुपर्छ। तर अर्को कुरा तपाईँले बुझ्नुहोस्, मैले के चाहिँ भनेको छैन त्यो पनि क्लियर बुझ्नुहोस्, फेरि ए यसले त्यस्तो भन्दो रहेछ भन्नुभन्दा पहिला, होइन? तर आत्माका यी वरदानहरू समाप्त भएका छन् भनेर नयाँ नियममा केही पनि सङ्केत गरिएको छैन। ती प्रेरितहरूको द्वारा भएका ती आश्चर्य कर्म ठुल्ठुला त्यस्ता वरदानहरू अहिले चाहिँ हुँदैन भनेर चाहिँ कहीँ पनि लेखा छैन, हामीलाई थाहा छ अहिले हुँदैन, तैपनि हामी प्रार्थना गर्नुपर्छ। त्यही कारणले तपाईँ र मेरो सम्बन्ध चाहिँ कुनै पास्टरको कारणले होइन, त्यो रोमन क्याथोलिकको जस्तो, किनभने कसैले पाप गर्यो भने प्वालमा उतापट्टि चाहिँ प्रिस्ट बसेर यतापट्टिबाट क्षमा माग्ने, आज हामी के गर्न सक्छौँ, येशु प्रभुसँग सिधै सम्बन्ध गर्न सक्छौँ। तपाईँ र मेरो हृदयमा येशु प्रभु पवित्र आत्मामा बस्नुहुन्छ, त्यस कारण तपाईँलाई मैले घरिघरि के शिक्षा दिएको छु, तपाईँको प्रभु जो तपाईँसँग हुनुहुन्छ तपाईँलाई उद्धार दिनु भएको छ, तपाईँले गरेको प्रार्थना पनि उहाँले सुन्नुहुन्छ, जे उहाँको इच्छा छ तपाईँमा उहाँले पुरा गर्नुहुन्छ। त्यस कारण कुनै हिलिङ गर्ने मान्छेको उसमा जानु जरुरी छैन, वास्तवमा मण्डलीका अगुवाहरूलाई चाहिँ प्रार्थनाको लागि अगुवाई गरिएको छ, बाइबलमा छ, याकुबमा भनिएको छ। एनिवे तपाईँलाई यहाँ फेरि पनि पढ्छु, तर पनि हामी प्रष्ट देख्छौँ आज यस्तो वरदान देख्दैनौँ। क्रिस्चियनहरूले महान वरदानहरूको उत्कट इच्छा गर्नुपर्छ, त्यो पनि बाइबलमा छ, त्यो महान वरदानको इच्छा गर्ने भनेको कुरालाई हामीले गलत प्रकारले बुझ्नु हुँदैन। ती महान वरदान भनेको चाहिँ त्यो प्रेरितको पुस्तकमा लेखेको प्रेरितहरूको जस्तो वरदान भन्दा धेरै अरू वरदानहरू पनि आज तपाईँ र मेरो जीवनमा छ। अहिले हामीले पाएको मुक्तिमा परमेश्वरसँग घनिष्ठ सङ्गतिको जीवन जो महान वरदान हो, तपाईँ र ममा नयाँ जीवन हुन्छ नि। तपाईँ हिजो चाहिँ मृत आत्मामा आज जीवित, तपाईँले परमेश्वरलाई चिन्नुहुन्छ नजिक परमेश्वरसँग, होइन? त्यो एउटा आश्चर्य कर्म हो। अहिले हामीले पाएको मुक्ति, परमेश्वरसँग घनिष्ठ सङ्गतिको जीवन, आनन्द, शान्ति, धन्यवादी जीवन, यो सबै वरदान हो, परमेश्वरबाट आउने अचम्मका वरदानहरू हुन्। यो वरदान नपाएका मान्छेहरू आनन्दित देख्नुहुन्न, शान्तिमा देख्नुहुन्न, उनीहरू केही कुराको लागि धन्यवादी भएको देख्नुहुन्न, उनीहरू दिनदिनै परमेश्वरको सङ्गतिमा हिँडेको देख्नुहुन्न, किनभने त्यो त वरदान हो। तपाईँले चाहनुपर्छ, तपाईँले आफैलाई परमेश्वरमा समर्पण गर्नुपर्छ, यस्तो जीवन जसमा बाइबल अध्ययन, प्रार्थना वास्तविकतामा भएको हुन्छ। भनाइको मतलब तपाईँ जो बाइबल अध्ययनमा जानुहुन्छ तपाईँले साँच्ची नै परमेश्वरको बोलेको सुन्नुहुन्छ वचनद्वारा, होइन? प्रार्थना परमेश्वरसँग पक्का भरोसामा गर्नुहुन्छ, तपाईँ जाने कि नजाने होइन, तपाईँलाई निश्चित थाहा हुन्छ, किनभने त्यहाँ जीवित परमेश्वरको उपस्थिति हुन्छ, पापमाथि विजयको जीवन। अर्को कुरा चाहिँ एउटा आश्चर्य कर्म, एउटा के हो, एकदमै ठुलो वरदान हो, जुन क्रिस्चियन पाप गर्न छोड्न सक्छ, पापमाथि विजय हुन्छ। कतिजना मान्छेहरू घरिघरि पाप गर्छन्, कतिजना मान्छेहरूलाई यो विवेक पनि छैन कि उसले गरेको काम पाप हो, तर जब उसले परमेश्वरको वरदान पाउँछ, उसले त्यो पाप चिन्दछ र त्यसलाई त्याग्न सक्छ, परमेश्वरले सहायता गराउँछ। अर्को संसार, शरीर, शैतानमाथि विजय प्राप्त गर्ने जीवन, पक्का विजयी क्रिस्चियन चाहिँ तपाईँले संसारमाथि, शैतानमाथि र शरीरका अभिलाषाहरूमाथि, लोभ, घमण्ड, यस्ता कुराहरू, अभिलाषाका कुराहरू, खराब अभिलाषा, धेरै मान्छेहरू यस्तोमा फस्या पनि देखिन्छ, होइन? क्रिस्चियन भइकन पनि कतिजना मान्छेहरू क्षुद्र बातहरू बोल्ने, मान्छेका कुराहरू काट्ने, मान्छेलाई बदनाम गर्ने, मान्छेप्रति तितोपना लिने, अनि कतिचोटि उनीहरूले नराम्रा शब्दहरू चलाउने, यस्ता कुराहरू तपाईँ देख्नुहुन्छ नि। ती उनीहरू चाहिँ वरदान पाएका होइन, उनीहरू वास्तवमा पवित्र आत्माद्वारा चलेका होइन, यो कुरो तपाईँलाई प्रष्ट थाहा हुनुपर्छ। लोभ अभिमानमाथि विजयीको जीवन, यो पनि एउटा वरदान हो जुन मुक्ति पाएको व्यक्तिमा पवित्र आत्माका वरदानहरू हुन्। त्यसैले तपाईँको जीवन ख्रिस्टको जस्तो हुने पनि एउटा वरदान हो। हामी ख्रिस्टको जस्तो जीवन हुनुको सट्टा दिनदिनै पाप गरेर दोहोऱ्याइराख्छौँ। त्यो जुन बेलामा तपाईँ दोहोऱ्याउनुहुन्छ नि पाप, पहिला त परीक्षाबाट आउँछ, पहिला तपाईँमा एउटा रङ विचार आउँछ। जब तपाईँलाई थाहा हुन्छ, पवित्र आत्माले तपाईँलाई भन्नुहुन्छ यो तैँले गर्नु हुँदैन, तर तपाईँ अटेर हुनुहुन्छ, तपाईँ परमेश्वरको सङ्गतिमा मण्डलीमा प्रार्थनामा रात दिन समय बिताउनुहुन्छ भने तपाईँमा बल हुन्छ, तपाईँले त्यस्ता कुराहरूलाई इन्कार गर्न सक्नुहुन्छ, होइन भने सैतानले चाहिँ पासोमा पार्छ। त्यसरी मान्छेहरू के भन्छ, उनीहरूको जीवनमा हार खान पुग्छन्, पाप गर्न पुग्छन्, बुझ्नुहुन्छ? तर परमेश्वरको वरदान जो आज मिल्छ, तपाईँले त्यस्तो जीवनमाथि विजय पाउनुहुन्छ। त्यसैले तर परमेश्वरको सेवामा शक्तिको जीवन पनि यो आत्माको वरदान हो। पवित्र आत्माका विभिन्न वरदानहरू सबै ख्रिस्चियनहरूलाई समान रूपमा एकै किसिमको दिएको हुँदैन। कतिजना मान्छेहरूलाई चाहिँ के लाग्छ भनेदेखि नि, कुन काम चाहिँ मण्डलीमा सबैले मान्यता दिएको, जस्तो गुरुबा सबैले नमस्ते गर्ने, गुरुबा भन्ने होइन, आफूभन्दा ठुलो ठुलो मान्छे, बुढो मान्छेले पनि, कहिलेकाहीँ बाबुआमाले पनि छोरालाई चाहिँ गुरुबा गुरुबा नभन्नुहोस्, पास्टरज्यू भन्नुहोस्, त्यो ठिकै छ, बुझ्नुहुन्छ? कसैको ढोगी हुनु जरुरी छैन, हामी सबै सेवक हो, हामी सबै परमेश्वरको दास हो, बराबरी। परमेश्वरको अनुग्रह बिना हामी कोही पनि केही पनि होइन, परमेश्वरद्वारा मात्र हामी योग्य हुन्छौँ। त्यसकारणले वरदान सबैलाई एकै किसिमको दिएको हुँदैन। कसले कस्तो वरदान पाउने भन्ने परमेश्वरको खटाउ हुन्छ, कसैले रोज्न पाउँदैन, न तपाईँले न मैले। प्रत्येक ख्रिस्चियनहरूद्वारा आत्माका यी शक्तिशाली वरदानहरू प्रदर्शन गरिएको हुन्छ, अनि विशेष गरी मण्डलीमा। रोमी 12:3 तपाईँले 8 पढ्नुभयो भने त्यहाँ वरदानको कुरा, कसरी मिलेर एकअर्कालाई एउटा शरीर जस्तै सञ्चालन हुनुपर्छ भन्ने कुरा छ। त्यसकारणले यो वरदानको विषयमा त्यो छ। यसो भए पराजित वा अझै पापमा अल्झिएका ख्रिस्चियनहरूलाई परमेश्वरको सन्देश के हो? जो मान्छे असफल छन्, तपाईँले विचार गर्नुहोला को होला त असफल, तर तपाईँले देख्नुहुन्छ 80% मान्छेहरू असफल हुन्छन्, कुनै न कुनै कुरामा चुकेका हुन्छन्। अझ कतिजना मान्छेहरू चाहिँ अगाडि देख्दा एकदमै उनीहरू ठुलो पदका, एकदम ठुलो होइन, तर भित्री जीवन चाहिँ उनीहरू एउटै पापमा दिनदिन फँसेका हुन्छन्। त्यसैले परमेश्वरको अनुग्रह चाहिन्छ, परमेश्वरमा हामीले प्रार्थना वचन पढ्ने समर्पणता चाहिन्छ। यसको जवाब 4 सत्यताको अध्ययनबाट बुझ्न सकिन्छ। यो पापपूर्ण जीवन अथवा पराजित भइराखेको जीवनबाट कुनै पनि ख्रिस्चियनहरूको कुरा हुँदैछ है, यहाँ कसरी विजय हुने त, विजय जीवन, पवित्रताको जीवन कसरी ल्याउने, यो 4 विषय छ जो तपाईँलाई मैले योभन्दा अगाडिदेखि धेरैचोटि दोहोऱ्याइसकेको छु। पहिलो, परमेश्वरको स्तर भनेको चाहिँ परमेश्वरले रच्नु भएको, परमेश्वरले देखाउनु भएको त्यो सिद्ध जीवन, त्यो जीवन हेरेर हामीलाई थाहा हुन्छ कि हामी चाहिँ कस्तो खालको जीवन जिउनु पर्ने रहेछ। अर्को, दोस्रो चाहिँ परमेश्वरको प्रबन्ध, ख्रिस्चियन जीवनको लागि परमेश्वरको प्रबन्ध, जुन चाहिँ पवित्र आत्माको काम, जुन चाहिँ हामी आज अलिकति हेर्दैछौँ, योभन्दा अगाडि यो स्तरको बारेमा हेरिसक्यौँ। स्तर भनेको चाहिँ स्ट्यान्डर्ड, गड्स स्ट्यान्डर्ड अफ लिभिङ, मान्छे ख्रिस्चियन चाहिँ कस्तो हुनुपर्छ भनेर परमेश्वरको वचनले एउटा प्रष्ट वर्णन गरेको छ, त्यो परमेश्वरको स्ट्यान्डर्ड हो। अनि यो चाहिँ परमेश्वरको प्रबन्ध, परमेश्वरले प्रोभिजन भन्छ। तेस्रो कुरा चाहिँ त्यो प्रावधानको फाइदा उठाउने सन्दर्भमा आफ्नो व्यक्तिगत, यो परमेश्वरले दिनुभएको जो प्रावधान छ, जुन प्रोभिजन छ, त्यसबाट हामीले कसरी फाइदा लिने, त्यसबाट हामी कसरी त्यसलाई लागू गर्ने भन्ने सम्बन्धमा हरेक व्यक्तिको व्यक्तिगत जिम्मेवारी हुन्छ। त्यसमा तपाईँ र मैले गर्नुपर्ने कुरा, यो तेस्रो विषय हो जुन चाहिँ हामी आउँदा दिनमा हेर्नेछौँ। चौथो विषय, यस विषयमा दिनदिनै लागिरहने पनि हाम्रो जिम्मेवारी हो, त्यो विषयमा पनि हामी हेर्नेछौँ। त्यसैले आज हामी विजयी जीवन जिउनको जिउन लेखेको जिउन जिउनको लागि परमेश्वरको प्रबन्धको सम्बन्धमा हेर्दै गर्दाखेरि पवित्र आत्माको कार्यबारे स्पष्ट बुझ्न आवश्यक छ। त्यसैले अघि सुरुमै तपाईँले भने त्यो प्रबन्ध, त्यो प्रभिजन चाहिँ पवित्र आत्मा हुनुहुन्छ। यहाँ पवित्र आत्माको सम्बन्धमा त हामीलाई धेरै ज्ञानै छैन, तर तपाईँलाई म भन्न चाहन्छु, पवित्र आत्मा बिना तपाईँ र म नयाँ नयाँ जीवनमै आउँदैनौँ, मण्डलीको सदस्य हुँदैनौँ। येशु ख्रिस्ट चाहिँ मण्डलीको शिर, अन्त्यदेखि हामी चाहिँ उहाँको शरीरको अङ्ग, यो पवित्र आत्माद्वारा सञ्चालित हुने हो। तपाईँ र ममा आत्माको काम भइराखेको हुनुपर्छ। त्यसकारणले पवित्र आत्माको कामको सम्बन्धमा यो चारवटा पोइन्ट होइन, पवित्र आत्माको सम्बन्धमा यो चारवटा पोइन्ट हामी हेर्छौँ। पहिलो चाहिँ परमेश्वरको इच्छा अनुसार जिउने क्रिस्चियन जीवनको लागि परमेश्वरको, यो अघि मैले हेरिसकेँ, भनिसकेँ हामीले यसको बारेमा, माफ गर्नुहोस्। त्यसपछि के छ, बाइबल राम्ररी बुझेका क्रिस्चियनहरूले चाहिँ बाइबलका सिद्धान्तहरू बुझ्दै गर्दा चाहिँ आफ्ना पापहरूमा हराइरहेका आत्माहरूको लागि परमेश्वरले गर्नुभएको प्रबन्धबारे राम्ररी बुझेका हुन्छन्। हराइरहेका भने चाहिँ पापमा परेका है, विश्वास नगरेका होइन कि, विश्वासी तर अझै पनि पापमा फँसिराखेका। धेरै मान्छेहरू वचन पढ्दाखेरि उनीहरूको जीवनमा कमजोरी दिन्छन् देखिन्छ, त्यो सफल त्यो कमजोरीबाट फेरि सही ठाउँमा पवित्र जीवन जिउने कुरामा चाहिँ पवित्र आत्माको बारेमा जो परमेश्वरको वचनले भनेको छ त्यो चाहिँ हाम्रो लागि परमेश्वरको इच्छा अनुसारको पवित्र जीवन जिउने एउटा प्रबन्ध प्रोभिजन स्रोत हो। त्यसकारणले मानिसहरू आफ्ना अपराध र पापमा मरेका छन्, ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नु भएको छ, मर्नुभयो र फेरि बौरी उठ्नुभयो। हामीले पहिलो कोरन्थी 15 अध्यायमा हेऱ्यौँ भनेदेखि वास्तवमा सुसमाचार भन्छ त्यहाँ प्रष्ट, तपाईँले अरू पदहरू नि हेर्न सक्नुहुन्छ, खालि हामी चारवटा पद हेर्छौँ। यहाँ के छ, भाइ हो मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रहन्छौ। दोस्रो पद, यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्र त तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ। सुसमाचारमा अटल रहनु पर्यो जसले उद्धार गर्छ। अनि आज फेरि पनि मैले तपाईँलाई भन्छु, हामीसँग टाइम छैन, त्यसकारण मैले यो सबै वर्णन गर्न सक्दिनँ, किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको लागि मर्नुभयो। अनि चार पदमा उहाँ गाडिनुभयो पवित्र धर्मशास्त्र अनुसार, तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। वास्तवमा येशु ख्रिस्ट संसारमा आएर पापको लागि मरेर गाडिएर बौरी उठ्नु भएको कुरा चाहिँ सबै अरू कुराभन्दा महत्त्वपूर्ण कुरा छ हाम्रो सुसमाचारको लागि। हाम्रो त्यही येशुको बौरी उठाइले गर्दाखेरि तपाईँ र म अब बौरी उठाइको जस्तै जीवित विजयी जीवनमा जिउन सक्छौँ, किनभने पवित्र आत्माद्वारा परमेश्वरले पठाउनु भएको धार्मिकता, येशु ख्रिस्टमा भएको धार्मिकता तपाईँ र ममा काम गर्नुहुन्छ, जसले गर्दा येशुको धार्मिकतामा हामी धर्मी ठहरिन्छौँ। जब कुनै मानिसले सुसमाचार सुन्छ र बुझ्छ, उसको जिम्मेवारी चाहिँ के हुन्छ त, पश्चाताप गर्नु र उद्धारको सुसमाचारमा विश्वास गर्नु। अब यहाँनिर यो पनि तपाईँलाई विश्वास, सुसमाचार, पश्चाताप, उद्धार, यसको बारेमा धेरै बुझ्नुपर्ने जरुरी छ, हामीसँग टाइम छैन। जब उसले आफ्नो स्वार्थी मार्गबाट पश्चाताप गरेर येशु ख्रिस्टमा विश्वास गर्छ, पश्चाताप भनेको चाहिँ फर्किने आफ्नो मार्गबाट येशुको मार्गतिर, ऊ आत्मामा नयाँ गरी जन्मन्छ र ऊ परमेश्वरको सन्तान बन्छ, बुझ्नुहुन्छ। साँच्चो रूपमा फर्किएन भने, केही केही कुरा चाहिँ तपाईँको पुरानो बाटोमै गइराख्नु भयो भने त्यो जन्म हुन सक्दैन। ऊ अब ख्रिस्टमा हुँदछ, जब उसले नयाँ पश्चाताप गर्छ, आत्माबाट जन्मिन्छ, अब त ऊ ख्रिस्टमा हुन्छ, ऊ परमेश्वरको सामु खडा हुन्छ, ख्रिस्टको धार्मिकताको पहिरन लगाएर खडा हुन्छ। ख्रिस्टको धार्मिकतामा उसले कहिल्यै पाप नगरे जस्तै निर्दोष भएर खडा हुन्छ। त्यही जस्टिफिकेसन, धर्मी ठहरिने कुरा येशुको धार्मिकतामा जो रोमीको पुस्तकमा हामी हेर्छौँ, त्यसको मतलब यही हो। अनि यहाँनिर परमेश्वरको उद्देश्य मानिसहरूमा पुरा गर्न पवित्र आत्माको काम सम्बन्धमा चारवटा कार्यहरू छन्। उहाँका यी कामद्वारा आआफ्ना पापमा मृत पापीहरू, जसले आफ्नो पाप स्वीकार गरेर सुसमाचारमा विश्वास गर्छन्, परमेश्वरको चमत्कारिक कामलाई पुरा गर्नुहुन्छ। तपाईँले बुझ्नुभयो, यो पनि पश्चाताप गरेको भनेको जस्तै, आफ्नो पाप मानिलिएर जो हृदयमा के भन्छ, आफ्नो जीवन मृत अवस्थामा, उनीहरूको आत्मा मृत थियो, तर पाप स्वीकार गरेर सुसमाचारमा विश्वास गरेपछि पवित्र आत्माले नयाँ जन्म दिन्छ। अनि यो पवित्र आत्माले हामीलाई यो प्रबन्धको काम, उहाँको प्रोभिजन, उहाँले गर्नुपर्ने स्टेपहरू के रहेछन् भन्ने कुरा चारवटा कुरामा हामी देख्न सक्छौँ। यो परमेश्वरको काम मानिसमा पुरा गर्न परमेश्वरले पवित्र आत्मा संसारमा पठाउनु भयो, जुन चाहिँ प्रेरितको पुस्तकमा दुई अध्यायमा हामी देख्छौँ येशु प्रभुले युहन्नाको सुसमाचार 14 र 16 यो कुरा भन्नुभएको छ, पवित्र आत्मा पठाउँछु भनेर, होइन? अनि प्रेरित 1:8 नै पवित्र आउनु आत्मा आउनुभएपछि तिमीहरूले शक्ति पाउँछौ र तिमीहरू मेरो लागि साक्षी हुन्छौ भन्ने कुरा उहाँले भन्नुभएको छ। पवित्र आत्मा पाप क्षमा र नयाँ गरी जन्मिएका मानिसहरूमा निरन्तर रहनुहुन्छ। पवित्र आत्मा चाहिँ नयाँ जीवन पाएकोमा चाहिँ रहिरहनुहुन्छ। पवित्र आत्मा पाप क्षमा पाएका मानिसहरूमा रहने र उसलाई परमेश्वरको स्तरमा भनेको चाहिँ स्ट्यान्डर्डमा दिनदिनै जीवन जिउन चाहिँ शक्ति दिनुहुन्छ। पवित्र आत्मा नै परमेश्वरको प्रबन्ध हुनुहुन्छ। हामीलाई परमेश्वरको इच्छा अनुसारको जीवन, परमेश्वरको स्ट्यान्डर्ड अनुसारको जीवन जिउने जो प्रबन्ध चाहिँ उहाँले पवित्र आत्माद्वारा गर्नुभएको छ। पवित्र आत्माले जुन काम गर्नुहुन्छ त्योद्वारा तपाईँ र म धार्मिकताको जीवन जिउन सक्छौँ। त्यसरी परमेश्वरबाट टाढा रहेर त कहिल्यै धार्मिकताको जीवन जिउन सक्दैनौँ। हामीले सिकिराखेका छौँ यो आत्मिकी लडाइँमा एफिसीको पुस्तकबाट, स्पिरिचुअल वारफेयरमा 4:30 पवित्र आत्मालाई दुखित नतुलाओ भन्ने कुरा त्यहाँनिर हामीले पढ्छौँ। अनि जब किन परमेश्वरको पवित्र आत्माको काम हाम्रो जीवनमा हुँदैन र हामी विजयी जीवन जिउन सक्दैनौँ, किनभने हामी परमेश्वरको विरुद्ध कामहरू गरिरहन्छौँ जसले गर्दा परमेश्वरको आत्मा दुखित हुनुहुन्छ र हामीलाई शक्ति हामीबाट जान्छ, हामीलाई सहायता गर्ने कुरा हराउँछौँ, किनभने हामी उहाँमा भरोसा गर्नुको साथ पाप गरी पठाइन्छौँ। त्यस कारणले तर यो पवित्र आत्मामा हामी निरन्तर रहनुपर्ने हुन्छ। परमेश्वरको यो चमत्कारिक प्रबन्धद्वारा पापमा मृत व्यक्तिलाई पाप स्वीकार गर्ने र सुसमाचारमा विश्वास गरेर परमेश्वरको सुन्दर उद्धारको योजना पवित्र आत्माका निम्ति निम्न कामहरूद्वारा पुरा गर्नुहुन्छ। पवित्र आत्माले हामीमा के काम गर्नुहुन्छ यहाँनिर तपाईँलाई म यो भन्न चाहन्छु, तर यसलाई पनि एक्सप्लेन गर्ने हामीसँग टाइम छैन। आउँदा दिनहरूमा तपाईँलाई कति कुराहरू म भन्नेछु। पवित्र आत्मामा विश्वास परमेश्वरको सुसमाचारमा विश्वास गरेर पवित्र आत्माद्वारा नयाँ जीवन पाउने व्यक्ति के हुन्छ? ऊ पवित्र आत्माबाट जन्म लिन्छ र परमेश्वरको सन्तान हुन्छ। दोस्रो नम्बरमा तपाईँले युहन्नाको 1:13 अन्तदेखि 3:5-8 तपाईँले पढ्न सक्नुहुन्छ। उहाँसँग आत्माको गवाही हुन्छ, उससँग जसले सुसमाचारमा विश्वास गर्छ पवित्र आत्माले उसलाई नयाँ जन्म दिनुहुन्छ, उसँग आत्माको गवाही हुन्छ। फलस्वरूप उसको हृदयमा परमेश्वरको सन्तान भएको कुराको पूर्ण निश्चयता हुन्छ, जुन चाहिँ रोमी 8:16 गलाती 4:6 तपाईँ पाउनुहुन्छ। तेस्रो कुरा हो, उसँग पवित्र आत्मा बास गर्नुहुन्छ, सधैँ रहनुहुन्छ, रोमी 8:9। पहिलो कोरन्थी 3:16 3:19 यो कुराहरू तपाईँ पाउनुहुन्छ। ऊ पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीरमा प्रवेश भएको हुन्छ। त्यसैले पवित्र आत्माको बप्तिस्मा हरेक क्रिस्चियन जो नयाँ गरी जन्मेका हुन्छन् उनीहरूमा हुन्छ र उनीहरू त्यो बप्तिस्माद्वारा चाहिँ येशूको शरीरको भाग हुन्छन्। नयाँ जन्म नपाएका मान्छेहरू मण्डली जाने मात्रै हो, तिनीहरू येशूको शरीरको भाग नहुन सक्छन्। अनि त्यसको बारेमा तपाईँले यी पदहरूमा देख्न सक्नुहुन्छ। अब यो पहिलो कुरा हामी हेर्छौँ सरसर्ती, अब धेरै छैन। पहिलो नम्बरको कुरा, पवित्र आत्माले गर्नुहुने हाम्रो जीवनमा जो काम गर्नुहुन्छ जसले गर्दा हामी परमेश्वरले दिनुभएको प्रबन्धद्वारा परमेश्वरले चाहनु भएको जस्तो जीवन जिएर भरपुरीको जीवन जिउन सक्छौँ। अनि यहाँ पवित्र आत्माबाट जन्म लिन्छ र परमेश्वरको सन्तान हुन्छ। अनि जुन चाहिँ तपाईँलाई मैले पहिलो युहन्नाको सुसमाचार 1:12-13 मात्रै पढ्छु। यहाँ 12 के छ? जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, यो तपाईँलाई थाहा छ। अनि 13 तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। येशूलाई विश्वास गर्ने र येशूलाई ग्रहण गर्ने चाहिँ परमेश्वरबाट जन्मिन्छन्। यो आज तपाईँले सम्झिनुहोस्, क्रिस्चियन हुने भनेको चाहिँ सर्वशक्तिमान परमेश्वरले उहाँको पवित्र आत्माद्वारा हामीलाई नयाँ गरी जन्माउनुहुन्छ आत्मामा, अनि हामी उहाँका छोराछोरीको हक पाउँछौँ र मण्डलीको एउटा भाग हुन्छौँ। त्यो नभएसम्म हुँदैन। तेस्रो युहन्ना 3:3 के छ? येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्वरको राज्य देख्न सक्दैन। अनि यहाँ 6 शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। त्यसले नयाँ जन्म पाएको कुरा चाहिँ त्यसपछि चाहिँ उसमा निरन्तर पवित्र आत्मा हुनु पर्यो। तर नयाँ जन्म पाएको मान्छे चाहिँ पापमाथि विजय हुन्छ नि, किन उसमा त अब पवित्र आत्माको वरदान आउँछ। त्यसैले तर तपाईँले कोही मान्छे निरन्तर पाप गरेको देख्नुहुन्छ भने सायद हामीले अर्काको न्याय त गर्दैनौँ, सायद उसले जन्म पाएको छैन, त्यो हुनसक्छ। उसँग आत्माको गवाही हुन्छ, दोस्रो पोइन्टमा हामी जाँदैछौँ। फलस्वरूप उसको हृदयमा परमेश्वरको सन्तान भएको कुराको पूर्ण निश्चयता हुन्छ। अनि यहाँ रोमी 8:16 त्यो चाहिँ यही हामी त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। तपाईँले अलिकति यो रोमी 8 अध्याय अरू पनि पढ्न सक्नुहुन्छ अलिकति क्लियर हुनलाई। अनि गलाती 4:6 के छ, तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाइदिनु भयो, जसले हे अब्बा पिता भनेर पुकार गर्नुहुन्छ। परमेश्वरको आत्मा जो हामीमा हुनुहुन्छ त्यो आत्माद्वारा हामीले परमेश्वर पितालाई अब्बा पिता भनेर पुकार्न सक्छौँ। तेस्रो पोइन्ट, तेस्रो पवित्र आत्माको काम, उहाँसँग पवित्र आत्मा बास गर्नुहुन्छ, उसँग जसले येशूमा नयाँ जन्म पाउँछ, विश्वास गर्छ। अनि रोमी 8:9 के छ, अनि यहाँ यो पहिलो कोरन्थी 3 अध्यायमा हामी त्यसलाई पढ्नेछौँ 8:9, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय स्वभावको होइन तर पवित्र आत्मामा हुन्छौ। तपाईँले यहाँ प्रष्ट देख्नुभयो, पापमय स्वभावमा हुँदैन भने मतलब हामीमा पवित्र आत्मा बास बस्नु भयो के अरे रहनु भएको छ भने त हामीबाट आउने स्वभाव पनि धार्मिकताको हुन्छ, तर पवित्र आत्मामा हुन्छौँ। तर कुनै मानिसमा ख्रिस्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँको हुँदै होइन। त्यस कारण क्लियर रूपमा हामीले यो हेर्नुपर्छ। अनि पहिलो कोरन्थी 3:16 के छ, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरको मन्दिर हो के अरे र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। क्लियर तपाईँले देख्नुहुन्छ। अर्को 19 के छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन, तिमीहरू स्वयं आफ्नो होइनौ। त्यसैले क्रिस्चियनको गवाही यो हो, पवित्र आत्मा त निरन्तर तपाईँ र ममा बस्नुहुन्छ। अनि त्यस्तो व्यक्ति चाहिँ मुडी भएर जतिखेर जे ठुस्किनु मन लाग्यो ठुस्किने, के गर्न मन लाग्यो के गर्ने, मण्डलीप्रति समर्पणता छैन, परमेश्वरको वचन पालन छैन, तपाईँ कल्पना गर्नुहोस् होइन। त्यस कारणले यो वचनमा त क्लियर भनेको छ। चौथो पोइन्ट, अब त्यो ऊ आत्माको बप्तिस्माद्वारा ख्रिस्टको शरीरमा प्रवेश गरेको हुन्छ, नयाँ जन्म पाएको व्यक्ति चाहिँ होइन। तपाईँले रोमी 6:1-11 पढ्न सक्नुहुन्छ कसरी, अनि पहिलो कोरन्थी 12:13 चाहिँ अघि तपाईँलाई मैले त्यो भनेको पनि थिएँ। 12:13 के छ, चाहे हामी यहुदी हौँ चाहे ग्रिक, चाहे हामी खमारा हौँ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र एउटै शरीर बन्नका लागि बप्तिस्मा पायौँ। सो पवित्र आत्माको बप्तिस्मा भन्ने यही पदमा मात्र बाइबलमा छ। त्यस कारण यो बप्तिस्मा चाहिँ विश्वास गरेपछि नयाँ जन्म पाउँदाखेरि हामीले पाउँछौँ र हामी त्यसरी परमेश्वरको शरीर यीशुको शरीरको अङ्ग हुन्छौँ र मण्डलीको एउटा भाग हुन्छौँ। सबैजनालाई एउटै आत्माभित्र पिउन दिएको छ, हरेकले त्यही आत्माद्वारा पिउँछ होइन। रोमी 6:3 के तिमीहरू जान्दैनौ हामी सबै जतिले ख्रिस्ट येशूमा बप्तिस्मा लियौँ उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौँ। रोमी 6:4 के छ, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनु भयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। अब आजको विषय यहाँसम्म छ। तपाईँलाई यो आज यति भनिसकेपछि तपाईँ कतिजनाको प्रश्नहरू आइराखेको होला, कसरी चाहिँ हामी सफल हुने त त्यसो भए हामी पछि त्यसको बारेमा। तर जब तपाईँसँग परमेश्वरको वचनद्वारा यसरी बोल्नुहुन्छ कि तपाईँले चाहिँ सफल परमे भरपुटीको जीवन जिउनु सक्नु भएको छैन, गर्नुपर्ने काम के, पश्चाताप, विश्वास, समर्पण, आफ्नो जीवन वचन पालन गरेर जिउने। अनि यहाँनिर अब भविष्यको लागि परमेश्वरको प्रबन्ध, त्यसको बारेमा हामीले अर्को हप्ता हेर्नेछौँ। अनि यहाँनिर के लेखेको छ, हाम्रो छुटकाराको पूर्णताको सम्बन्धमा पवित्र पवित्र आत्मा पवित्रले लेखेर चाहिँ पवित्र आत्माद्वारा गर्नुहुने 3 कामहरू छन् जसले हाम्रो पुनरुत्थानको पूर्णतातर्फ सङ्केत गर्दछ भविष्यको बारेमा। अनि त्यो 3 कुरा मात्रै यहाँ तपाईँलाई म पढ्छु, यो चाहिँ हामीले अर्को हप्ता हेर्छौँ। भविष्यमा पनि परमेश्वरले हाम्रो लागि एउटा व्यवस्था गर्नुभएको छ, एउटा प्रबन्ध गर्नुभएको छ, प्रोभिजन राख्नु भएको छ। त्यो के हो भनेर हामी हेर्ने कुरामा हामीसँग आत्माको प्रथम फल रोमी 8:23 लेखेको छ। पहिलो, दोस्रो कुरा, मुक्तिको दिनसम्म हामीलाई आत्मा र द्वारा छाप लगाइएको छ, अनि एफिसी 4:30 तपाईँले त्यहाँ पढ्न सक्नुहुन्छ, अनि 1:13, अनि पहिलो दोस्रो कोरन्थी 1:22, हामीसँग पवित्र आत्मा उहाँको उत्तराधिकारको निष्ठाको रूपमा सदा रहनुहुन्छ। एफिसी 1:14 तपाईँले त्यो पाउनुहुन्छ, एफिसी 1:14, अनि पहिलो कोरन्थी 1:23 र 5:5 पनि तपाईँले त्यो कुरा पाउनुहुन्छ। यी सबै परमेश्वरले गर्नुभएको छ तपाईँ र मेरो लागि। परमेश्वरले उहाँको अनुग्रहमा यो सबै गर्नुहुन्छ, त्यस कारण उहाँको महिमा भएको होस्। तपाईँलाई म एक दुईवटा कुरा यहाँ पढ्न चाहन्छु। मैले सिद्धाउनुभन्दा अगाडि मसँग एउटा कुरा, तपाईँलाई यो कुरा पढ्नु मन लाग्यो, यो पनि एक दिन तपाईँलाई मैले सिकाउने हो। यो पहिलो योहन्ना 5:1-5 चाहिँ मुक्तिको बारेमा धेरै कुरा सिकिन्छ। हामीले यो अहिले जे पनि हेरेको छौँ नि, तपाईँ र मैले पाउने मुक्ति कसरी पाइन्छ त भन्ने कुरा बुझ्नु पर्यो। नयाँ जन्म पाएको कुरा हामीले हेरिरहेको छौँ कसरी भन्ने कुरा बुझ्नु पर्यो। अनि परमेश्वरबाट जन्मेको मुक्ति भनेको नयाँ गरी जन्मिने हो। त्यो व्यक्ति परमेश्वरबाट कुनै व्यक्ति जन्मिया छ भने त्यसकोमा 5 चिन्हहरू हुन्छन्। पहिलो चिन्ह ऊ ख्रिस्टको विश्वासमा हुन्छ, पहिलो योहन्ना 5:1 तपाईँले देख्नुहुन्छ। दोस्रो, परमेश्वरप्रति प्रेम हुन्छ, पहिलो योहन्ना 5:2-3 देख्नुहुन्छ। अनि तेस्रो कुरा, भाइहरूप्रति प्रेम, या भाइहरू भनेको चाहिँ विश्वासी दाजुभाइ दिदीबहिनी सबै हुन्छ, मण्डलीप्रतिको प्रेम, पहिलो योहन्ना 5:2। तेस्रो कुरा चाहिँ आज्ञा पालन, परमेश्वरको वचन पालन गर्ने हुन्छ त्यसपछि, त्यो भनेको चाहिँ पहिलो योहन्ना 5:2। अनि त्यसपछि पाँचौँ कुरा चाहिँ संसारमाथि विजय, संसारमाथि विजय व्यक्तिले के गर्छ, संसारका तरिकाहरूबाट ऊ कति पनि प्रभाव पर्दैन, संसारको अभिलाषा, संसारको सेखी, जीवनको सेखी, आँखाको अभिलाषा, शरीरको अभिलाषा, यी सबै कुरा, संसारको सिस्टम, त्यो पद खोज्ने, पैसा खोज्ने, आफ्नो भूमिका खोज्ने, सबै संसारिक कुरा हो। परमेश्वरको मान्छेले त प्रभुको वचन र पवित्र आत्माको अगुवाई खोज्छ, पवित्रता खोज्छ, बुझ्नुहुन्छ तपाईँले। त्यसकारण तपाईँलाई अब एक दुईवटा पद अर्को म बाइबलमा पढ्न चाहन्छु, त्यसपछि हामी सिद्धाउँछौँ। अनि यो कुरा त तपाईँलाई थाहा छैछ, पवित्र आत्मा आउनु भएपछि शक्ति पाउनेछौँ, जेरुसलेम, सारा यहुदिया, समारिया र पृथ्वीको अन्तिम छेउसम्म हामी साक्षी हुनेछौँ। तपाईँलाई म के भन्न चाहन्छु भने, तपाईँ जतिजना यो सुनिराख्नु भएको छ, तपाईँ एक एक साक्षी हुनुपर्ने परमेश्वरको आज्ञा हो। प्रार्थना गर्नुहोस् आज, यो आउने हप्ताभरि, आज नै तपाईँ के गर्न सक्नुहुन्छ येशूको साक्षीको निम्ति? तपाईँ भित्र हुटहुटी आउँछ, हुटहुटी भनेको चाहिँ प्यासन, भित्रै देखिको उत्कट इच्छा, तपाईँ कुनै कुराले रोक्दैन परमेश्वरको लागि बोल्ने। अब यहाँनिर तपाईँ ख्रिस्टमा साक्षी नै हुनुहुन्छ भनेदेखि के हुन्छ, तपाईँको हुटहुटी, तपाईँको प्यासन येशु ख्रिस्टलाई प्रेम छ भनेदेखि, नयाँ जीवन पाएको मान्छे, पावलले फिलिपी 1:21 के भन्छ, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट, तपाईँको जीवन चाहिँ ख्रिस्टको इच्छा हुन्छ, अरू कुनै कुरा हुँदैन, बरू आफ्नो जीवन मरे पनि उसलाई केही मतलब हुँदैन, बुझ्नुहुन्छ। अर्को कुरो यहाँ फिलिपी 4:13 के छ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। अघि हामीले हेरेको सबै कुरा के छ, परमेश्वरको शक्तिमा भरोसा गरेपछि उहाँले दिएको शक्तिद्वारा चाहिँ जम्मै कुरा सम्भव छ, परमेश्वरको धार्मिकताको कुरा, संसारिक कुरा होइन। त्यसपछि यहाँनिर के छ, परमेश्वर हाम्रो जीवनमा हर पटक निरन्तर काम गरिरहनुहुन्छ, हरेक व्यक्तिमा। यो कुरो तपाईँले सम्झनु पर्छ, तपाईँलाई थाहा नहुन सक्छ, तर परमेश्वर त निरन्तर हामीमा काम गर्नुहुन्छ। यहाँ के लेखेको छ, फिलिपी 2:13, परमेश्वरले तिमीमा काम गर्नुहुँदैछ, उहाँलाई, तिमीहरूमा काम गर्नुहुन्छ, उहाँलाई केले खुसी पार्छ त्यो गर्नु, उहाँले नै सहायता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ, अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ। भनेको मतलब अर्को अनुवादमा चाहिँ, असल काम गर्न र प्रेम गर्न सकोस् भनेर, तपाईँ र ममा त्यो कुरा आओस् भनेर, उहाँको इच्छा गरोस् भनेर, उहाँको अनुग्रह तपाईँ र ममा निरन्तर काम गर्नुहुन्छ, परमेश्वर तपाईँ र ममा काम गरिरहन्छ पवित्र आत्माद्वारा। अब यो त तपाईँलाई थाहा छ, गलाती 2:20 तपाईँहरू सबैलाई थाहा छ, पावलले चाहिँ ख्रिस्टसँगै म क्रुसमा टाँगिएको छु र पनि जिउँछु, म होइन ख्रिस्ट ममा जिउनुहुन्छ, अनि उहाँमा विश्वास गरेर जिउँछु, त्यो फेरि त्यही कुरा हो, येशूको शक्तिमा जिउने कुरा हो। यहाँ कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, पुरानो बितेको छ, दोस्रो कुरन्थी 5:17 तपाईँलाई थाहा छ। अनि यो 18 के छ, परमेश्वरमा के भन्छ, यो सबै कुरा परमेश्वरबाट भएको, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। प्रियहरू, अर्को शब्द यहाँ के छ? जो नयाँ गरी जन्मिएको छ, हामी परमेश्वरको सम्बन्धमा आएका हुन्छौँ र अरूलाई परमेश्वरको सम्बन्धमा ल्याउने सेवा पनि हामीले पाउँछौँ। तपाईँले त्यो सेवाको सम्बन्धमा कति विचार गर्नुभएको छ? त्यही कारण यो मेरो भनाइ होइन, यो वचनको भनाइ हो। अर्को कुरा के छ यहाँ 19 पदमा? अर्थात् स्वयं ख्रिस्ट हुनु भएर, ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, सम्बन्धमा ल्याएको कुरा होइन। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले तिमीहरूलाई सुम्पिदिनु भयो। हामीले गरेका खराब पापहरू चाहिँ क्षमा दिनुभयो, त्यसको हिसाब नगरेर हामीलाई अरूलाई पनि मिलाप गराउने सेवा दिनुभयो। यहाँनिर चाहिँ के छ? ख्रिस्टको राजदूत भनेको छ, यसकारण हामी ख्रिस्टका राजदूत हौँ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ। ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। त्यसकारणले आज जुन कुरा हामी हेरिराखेका छौँ, प्रोभिजन, विजयी जीवनको लागि परमेश्वरको प्रबन्ध, त्यो चाहिँ पवित्र आत्मा। सो पवित्र आत्माभन्दा बाहिर बसेर कुनै पनि व्यक्ति क्रिस्चियन जीवन जिउन सक्दैन। त्यसकारणले परमेश्वरमा भरोसा गर्नुपर्छ। अनि यसको बारेमा धेरै कुराहरू मैले तपाईँलाई भन्न प्रयास गरेँ यो छोटो समयमा। यो एकदमै गहिरो विषय हो र मलाई आशा छ परमेश्वर कतिजनासँग बोल्नु भएको छ। अर्को हप्ता तपाईँ आउँदाखेरि तपाईँको अनुहार अर्कै हुन्छ, किनभने तपाईँले ख्रिस्टको लागि मिलापको सेवा लिएर जाँदै हुनुहुन्छ। हरेक व्यक्तिले तपाईँ प्रार्थना गर्नुपर्छ, मेरो होइन, तपाईँको आफ्नो। तपाईँलाई थाहा छ मैले 42 वर्ष अगाडि नै मैले प्रार्थना गरेँ अनि मेरो परिवारका मानिसहरूलाई विश्वासमा ल्याएँ। मेरो जीवनमा जे जे कुरा प्रभुले देखाउनु भयो मैले ती कुराहरूलाई एटेम्प्ट गरेँ। त्यसको फलस्वरूप आज धेरै मान्छेहरू, कहाँ कहाँका मान्छेहरू येशु प्रभुमा विश्वास गर्न पुगेका छन्। तपाईँलाई थाहा छ तपाईँले त्यो सबै कुरा मैले गरेको कुरा के को लागि गरेको? प्रभुको आज्ञाको लागि, अरू कुनै फाइदाको लागि होइन। फाइदा लिने कुरा त अर्कै छ नि। त्यस कारण प्रियहरू हो, कमसेकम ती कुराहरू हेरेर सिक्नुहोस् होइन, केही कुरा गर्न कोसिस गर्नुहोस्। तपाईँले गर्ने हो, अरूले गर्ने होइन। पास्टर, अगुवा, एल्डर, डिकन, अर्को त्यो असल क्रिस्चियन होइन, तपाईँ एक एकजनाले गर्ने हो। तपाईँको आफ्नो जिम्मा चाहिँ परमेश्वरसँग तपाईँले आफैले लिनुपर्छ। तपाईँको लागि मेरो प्रार्थना यही छ, किनभने हामी हरेकजनाले मुकुट पाउन सक्छौँ यदि परमेश्वरको लागि हामी काम गर्छौँ भने। आउनुहोस् हामीहरू प्रभुलाई धन्यवाद दिउँ।